प्रणाली। कर्णाली प्रदेशमा रासायनिक मलको खपत न्यून, झन्डै 4000 मेट्रिक टन खपत हुने गरेको कृषि मन्त्रालयको भनाई।
सुर्खेतमा पनि गाई जात्रा पर्व मनाइयो। यो वर्ष दिवंगत भएका 5 जनाको घरबाट जात्रा निकालियो।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले निकै विवाद र रस्साकसीपछि पार्टीको स्कूल विभागको नेतृत्वको टुङ्गो लगायो, वामदेवलाई उपाध्यक्ष बनाइने।
र पर्सिदेखि सुरु हुने एबीसी सेन्ट्रल जोन भलिबलको उद्घाटन खेलमा नेपाल र किर्गिस्तान भिड्ने। हिमाल पहाड़ तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा रासायनिक मलको खपत सबैभन्दा न्यून हुने गरेको पाइएको छ। देशका 7 प्रदेशमध्ये कर्णालीमा सबैभन्दा कम रासायनिक मलको खपत हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको कुल 364,020 मेट्रिक टन रासायनिक मल खपत हुने गरेकोमा कर्णालीमा 3,901 मेट्रिक टन अर्थात 1% मात्रै खपत हुने गरेको छ। सबैभन्दा धेरै प्रदेश नम्बर 2 31% अर्थात 1,14,610 मेट्रिक टन रासायनिक मल खपत हुने गरेको जनाइएको छ। रासायनिक मल खपत हुने गरेको मध्ये अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश कम भएको मन्त्रालयले बताएको छ। प्रदेशहरूको तुलनामा अन्य जिल्लाभन्दा कर्णाली प्रदेशका 10 जिल्लामध्ये सुर्खेतमा बढी खपत हुने गरेको पाइएको छ। साबिकका कर्णालीको मुगु हुम्ला डोल्पामा रासायनिक मलको प्रयोग नगरेको पाइएको मन्त्रालयले बताएको छ। प्रदेशमा खपत हुने 3,901 मेट्रिक टन मध्ये सुर्खेतमा सबैभन्दा धेरै 1,849 मेट्रिक टन खपत हुने गरेको बताइएको छ। सुर्खेतपछि सल्यानमा 1,170 मेट्रिक टन, त्यसै गरी दैलेखमा 459 मेट्रिक टन, रुकुम पश्चिममा 213 मेट्रिक टन, त्यसै गरी जाजरकोटमा 177 मेट्रिक टन, कालीकोटमा 31 मेट्रिक टन र जुम्लामा 2 मेट्रिक टन रासायनिक मल खपत हुने गरेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा सबैभन्दा कम रासायनिक मलको खपत हुने गरेकाले अर्ग्यानिक प्रदेश बनाउन सहज हुने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसरी बताउनुभयो। उहाँले अर्ग्यानिक खेतीबाट नै कर्णाली प्रदेशले समृद्धि हुने भन्दै यहाँको रैथाने प्रजातिको बालीलाई पनि संरक्षण गर्ने सरकार लागि परेको बताउनु भएको छ।
सुर्खेतमा हिजो गाई जात्रा पर्व विधिपूर्वक मनाइएको छ। मुख्य गरी नेवार समुदायले मनाउने भए पनि सुर्खेतको लाटिकोलीमा सबै समुदायले उत्तिकै महत्त्वका साथ गाई जात्रा पर्व मनाउने गर्छन्। सुर्खेतको ब्रेनरमा यो वर्ष दिवंगत भएका 5 जनाको घरबाट बाजागाजासहित गाई जात्रा निकालिएको छ। ध्रुव श्रेष्ठ, याम श्रेष्ठ, कमल श्रेष्ठ, प्रकाश माली र हरिजीषीको घरबाट दिवंगत भएकाहरूको सम्झनामा जात्रा निकालिएको हो। ब्रेनरको लाटिकोलीबाट सुरु भएको गाई जात्रा बजार परिक्रमा हुँदै इत्राम हुँदै पुनः लाटिकोलीमा पुगेको छ। वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएसम्म मानिसलाई गाईको रूपमा सिँगारी आफआफ्नो क्षेत्र वरिपरि घुमाएर यो पर्व मनाउने चलन रहेको छ। गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दुध, फलफुल, रोटी, दही, चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान गर्ने परम्परा रहेको छ। साउन शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाका भोलिपल्ट मनाइने गाई जात्रा पर्व 8 दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाई जात्रा पर्वलाई ऐतिहासिक एवं सांस्कृतिक पर्वका रूपमा पनि लिने गरिन्छ। मल्ल राजा प्रताप मल्लले पुत्र वियोगको बिलोनामा रहेका आफ्ना रानीलाई यस्तो शोक सबैलाई पर्छ भन्ने देखाउन दिन वर्ष दिनभित्र दिवंगत भएकाहरूको घरबाट गाई जात्रा निकाल्न लगाएपछि यसको सुरुवात भएको इतिहासविदहरूको भनाइ छ। यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट नभई शोकमै रहेपछि हास्य व्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भएको विश्वास रहेको छ। यसै अवसरमा राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विकृतिप्रति व्यङ्ग्य गर्दै कलाकार स्रष्टाहरूले हास्य व्यङ्ग्य कार्यक्रम गर्ने चलन पनि रहेको छ। यसै अवसरमा आरङ्ग नेपाल सुर्खेतले आज ब्रिन्नर साथ इत्राम मा रहेको बाल पुस्तकालयमा गाई जात्रा विशेष हास्य व्यङ्ग्य प्रस्तुति एवं रचना वाचन कार्यक्रम राखेको छ। दिउँसो 1:30 बजे हुने कार्यक्रममा उपस्थितिका लागि स्रष्टा लगायत सम्बन्धित सबैलाई आरङ्ग बाङ्माया चौतारी सुर्खेतले आग्रह गरेको छ। बाङ्माया चौतारी सुर्खेत ले गाई जात्राको अवसर पारेर हास्य व्यङ्ग्य प्रस्तुति तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो।
पत्रकार शालिकराम पुरासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तुता रवि लामिछाने सहित 3 जनालाई 5 दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ। जिल्ला अदालत चितवनले लामिछाने सहित उहाँका सहकर्मी युवराज कडेल तथा अस्मिता कार्कीलाई 5 दिन हिरासतमा राखेर अनुसन्धान थाल्न प्रहरीलाई अनुमति दिएको हो। न्यायाधीश विनोद कुमार शर्माले पुरासैनी आत्महत्या प्रकरणमा अनुसन्धान गर्न म्याद थपको अनुमति दिनुभएको हो। अस्ति साँझ काठमाडौँबाट पक्राउ गरेर चितवन ल्याइएका लामिछाने सहित 3 जनालाई जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ। घटनाका बारेमा कसरी अनुसन्धान गरी अघि बढाउने भन्ने विषयमा जिल्ला अदालत चितवनमा विभिन्न 4 विकल्पमा बहस भएको थियो। लामिछानालाई थुनामा नराखी घटनाको अनुसन्धान गर्ने, नागरिकता तथा राजधानी धरोटी राखेर थुनामुक्त गर्ने, चितवन छाड्न नदिने वा हरेक दिन जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुपर्ने जस्ता विकल्प अघि सारिएको जनाइएको छ। यता पत्रकार रविका समर्थकले भने रविलाई फसाउन खोजिएको तर्क गर्दै चितवनमा विरोध जुलुस निकालेका छन्। उनीहरूले सामाजिक सञ्जालमा पनि रविको पक्राउ गरेको भन्दै विरोध समेत जनाएका छन्। केहीले रविलाई फसाउन खोजेको बताएका छन् भने केहीले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन्। पहिला रविसँगै काम गर्नुभएका पत्रकार पुरासैनीले आफूले रवि लगायतका कारण आत्महत्या गर्नु परेको भन्ने आशयको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो।
भावी खबरमा छिमेक सरीफहरू लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले कर्णाली प्रदेशमा रासायनिक मलको खपत न्यून, झण्डै 4,000 मेट्रिक टन खपत हुने गरेको कृषि मन्त्रालयको भनाई। सुर्खेतमा पनि गाई जात्रा पर्व मनाइयो, यो वर्ष दिवंगत भएका 5 जनाको घरबाट गाई जात्रा निकालियो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले निकै विवाद र रक्षाकसीपछि पार्टीको स्कूल विभागको नेतृत्वको टुङ्गो लगाएको छ। पार्टीमा महिनौदेखि नेताहरू बीच चलेको रक्षाकसीपछि अन्तत ईश्वर पोखरेलले स्कूल विभागको जिम्मेवारी पाउनु भएको छ। नेकपाको सचिवालयको बैठकले पोखरेललाई स्कूल विभागको नेतृत्व दिने गरी सहमति गर्दै अन्य विभाग तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीको टुङ्गो लगाएको छ। स्कूल विभागमा पार्टी प्रवक्ता समेत रहनुभएका सचिवालय सदस्य नारायण काजी श्रेष्ठ प्रकाशको पनि दावी रहेको थियो। यस्तै प्रचार विभागको जिम्मेवारी नारायण काजी श्रेष्ठ प्रकाशलाई दिएको छ। यस बाहेक संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति तथा प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाल, विदेश विभाग प्रमुखको जिम्मेवारी माधव कुमार नेपालले पाउनु भएको छ। नेकपाका 32 विभागमध्ये 19 विभागमा पूर्व एमाले र 14 विभागमा पूर्व माओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्। नेकपाले उपाध्यक्ष पद सिर्जना गर्दै वामदेव गौतमलाई त्यसको जिम्मेवारी दिने प्रस्ताव गरेको छ। पार्टी एकीकरण गर्दा 2 अध्यक्ष र महासचिव पद मात्रै रहेकोमा बैठकले पार्टीलाई अझ बढी सुदृढ बनाउन उपाध्यक्षको पद सिर्जना गरेको हो। बैठकमा अध्यक्ष 2 केपी शर्मा ओली र पुष्पकमल दाहालले उपाध्यक्षमा वामदेव गौतमको नाम प्रस्ताव गर्नुभएको हो। अध्यक्ष 2ले प्रस्ताव गरेको विषय पार्टीको स्थायी कमिटिको बैठकले अनुमोदन गरेपछि गौतम पार्टीको उपाध्यक्ष बन्नुहुनेछ।
नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा सपिङ कम्प्लेक्स बनाउने योजना नरहेको बागेश्वरी गुठी प्रतिष्ठानले स्पष्ट गरेको छ। समितिको बैठकपछि सचिव गोपाल प्रसाद अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा आउँदा दिनमा पनि कुनै पनि किसिमको सपिङ कम्प्लेक्स निर्माण नगरिने प्रतिबद्धता व्यक्त गरिएको छ। विज्ञप्तिमा पहिलेकै मन्दिरको सटर कोठा र मन्दिरको पूजा अर्चनामा प्रयोग हुँदै आइरहेका कोठाहरू रहेको स्थानमा नै मन्दिरको आन्तरिक स्रोतबाट 17 सटर कोठा मूल महन्तको कार्यालय विशिष्ट अतिथि कक्ष र सत्सङ भवन निर्माण गर्न लागि जनाइएको छ। विगतमा पहिलेभन्दा बढी मन्दिरको क्षेत्र खुला रहने र मन्दिरको परम्परागत मर्यादालाई यथावत राख्ने गरी निर्माण कार्य गर्न सार्वजनिक बोलपत्र आह्वान गरिएको उल्लेख गरिएको छ। सटर निर्माणको कार्यबाट मन्दिरको सुरक्षा र गोपनीयता कायम हुने र मन्दिरको नियमित आमदानी पनि हुने भनेर सटर निर्माण थालिएको जनाइएको छ। समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले मन्दिर व्यवस्थापनमा समिति इमानदारीका साथ लागेको दावी पनि गर्नुभएको छ। राणाले सपिङ कम्प्लेक्स शिलान्यास भएको तस्विर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि यसमा विवाद भएको हो। मन्दिरमा सपिङ कम्प्लेक्स निर्माण नगरी खुला राख्नुपर्ने अधिकांशले माग गरेका हुन्। 50 वर्षभन्दा बढी समयदेखि मन्दिरको 17 सटरमा केही व्यक्तिले व्यवसाय गर्दै आएकोमा सडक विस्तारका क्रममा ती सटर भत्किएपछि अहिले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले नयाँ सटर निर्माण गर्न लागेको जनाएको छ।
बाँकेमा सञ्चालित मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। हाल 77 कृषि समूहले 722 हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजनाका कर्मचारी एग्गे राणाले बताउनु भयो। 3 वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको सुरुवाती चरणमा जिल्लाका 10 समूह र सहकारीमा आबद्ध कृषकले 350 हेक्टरमा मकै खेती गरेका थिए। 3 वर्षमा परियोजनाको कार्यक्रम कृषि सहकारी, कृषि उद्यम, जल उपभोक्ता र कृषक समूहका झण्डै 2000 बढी कृषक आबद्ध भएका छन्। परियोजना अन्तर्गत कृषकलाई आधुनिक उपकरण लगायत प्रविधिमा सहयोग गरिँदै आएको जनाइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको 7 तथा डडुवा गाउँपालिकाका 4 परियोजना भित्र समेटिएको छ। परियोजना कार्यक्रम अन्तर्गत जिल्लाका कृषकले हिउँदे र बसन्ते मकै खेती गर्दै आएकामा गत आर्थिक वर्षदेखि बर्खे मकै खेतीका लागि पनि कृषि समूह छनौट गरिएको छ।
अछामको बन्नीगढी जयगढ गाउँपालिका 6 पहिरोले 6 खेत र स्वास्थ्य क्लिनिक भवन बगाएको छ। वर्षाका कारण आएको पहिरोले दर्ना काँडाको टोलका स्थानीयको खेत र गाउँघर स्वास्थ्य क्लिनिकको भवन बगाएको जनाइएको छ। स्थानीय पंख कठायत, अमर साउथ, बहादुर धामी र गणेश धामीको 6 खेत पहिरोले बगाएको किसानहरूले बताएका छन्। पहिरोले खेत बगाएपछि किसानले व्यवस्थापन र राहतका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग समेत गरेका छन्। पहिरोले काँडाकोटमा स्थापना गरिएको शहरी स्वास्थ्य क्लिनिकको भवनमा पनि क्षति पुर्याएको छ। भवन पहिरोले पुरेपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। यस्तै लगातारको वर्षाले बैतडीको डोकडाकेदार गाउँपालिका 8 पनि एउटा घर भत्किएको छ। वर्षातका कारण स्थानीय शमशेर विष्टको घर भत्किएको वडाध्यक्ष भक्तबहादुर विष्टले बताउनु भएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। लिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। अछामको मंगलसेन नगरपालिका वडा नम्बर 7 जंगली जनावर भालुको आक्रमणबाट 3 घाइते भएका छन्। भालुको आक्रमणबाट वडा नम्बर 7 50 प्रेम ढुङ्गाना, 2 बालक ओम प्रकाश दमाई, त्यसै गरी 7 बालिका उर्मिला दमाई घाइते भएको प्रहरीले बताएको छ। घर नजिकै मकै खाइरहेको भालुले उनीहरूलाई आक्रमण गरेको हो। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ढुङ्गानाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। यसरी घर नजिकै आएर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रासित बनेका छन्।
दैलेखको महाबो गाउँपालिका 2 मनमामा जीप दुर्घटना हुँदा 7 घाइते भएका छन्। खरी गैराबाट दैलेख सदरमुकाम हिँडेको 2463 नम्बरको जीप दुर्घटनामा परेको जनाइएको छ। दुर्घटनामा चालक रमेश केसीसहित 7 घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गम्भीर घाइते चालक केसीसहित अन्य सबैको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले बताउनु भएको छ।
बाँकेका किशोरीहरू बाल विवाह विरुद्धको अभियानमा जुटेका छन्। किशोरीहरूले 16 उमेरमा विवाह गर्नुपर्ने भन्ने मागलाई कार्यान्वयन नगर्न र बाल बालिका बाल विवाह मुक्त जिल्ला बनाउन माग गर्दै जिल्लाका 8 स्थानीय तहमा ज्ञापन पत्र बुझाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 21 रहेको उज्जवल किशोरी क्लबका अध्यक्ष अकिरा खानले 11 माघसहितको ज्ञापन पत्र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणालाई बुझाउनु भएको हो। प्लान नेपालको सहयोगमा अध्यक्ष खानको नेतृत्वमा आएको 20 जनाको किशोरीहरूको टोलीले कानून विपरीत विवाहको उमेर नघटाउन माग समेत गरेका छन्। यस्तै बाल विवाह न्यूनीकरण गर्न, बजेट छुट्याउन, बाल विवाह मुक्त बनाउनका लागि सूचक निर्धारण गर्न लगायतका 11 बुँदे माग समेटिएको ज्ञापन पत्र बुझाइएको छ। ज्ञापन पत्र बुझ्दै मेयर राणाले सरकारले 20 वर्ष उमेर तोकेकाले कानूनको बदर गर्ने अधिकार आफूलाई नभएको बताउनु भयो। 16 वर्ष उमेरमा विवाह गर्ने मागलाई सुनाई प्रति प्रतिनिधि सभाले गर्ने प्रतिक्रिया समेत उहाँले दिनुभएको छ। नेपालगञ्जमा गर्ल्स कलेज सञ्चालन भइरहेकाले अधीनरतलाई निरन्तरता दिन पनि उहाँले किशोरीहरूलाई आग्रह समेत गर्नुभएको छ।
भोलि खबरमा अब एउटा विदेशको खबर। उत्तर कोरियाले दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा गरेको छ। दक्षिण कोरिया र अमेरिका बीचको सैन्य अभ्यासले रुष्ट बनेको उत्तर कोरियाले दक्षिणसँग वार्तामा नबस्ने बताएको हो। दक्षिण कोरिया र अमेरिका बीचको संयुक्त सैन्य अभ्यास केही दिनदेखि जारी रहेको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले विज्ञप्ति जारी गरी विगतमा अमेरिका र दक्षिण कोरियासँग भएका सहमति संयुक्त सैन्य अभ्याससँगै तोडिएको भन्दै यसले वार्ताको वातावरण बिथोलेको जनाएको छ। संयुक्त सैन्य अभ्यास प्रति रुष्ट उत्तर कोरियाले थप क्षेप्रास्त्र समेत परीक्षण गरेको छ। दक्षिण कोरियाको पूर्वी तटमा हिजो बिहानै 2 क्षेप्रास्त्र प्रहार भएको छ। यो उत्तर कोरियाले केही साताको बीचमा गरेको 6 परीक्षण हो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। पाथिभरा गोल्ड कप प्रतियोगिताको दोस्रो खेलमा बेलबारी क्लब मोरङले ताप्लेजुङ 11 पेनाल्टी सुटआउटमा पराजित गरेको छ। खेलको निर्धारित समय 90 मिनटमा पनि कुनै पनि टिमले गोल नगरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टी सुटआउटमा बेलबारी क्लब मोरङले 5 गर्दा ताप्लेजुङ 11 4 गरेको हो। प्रतियोगिता अन्तर्गत तेस्रो खेल फिदिम स्पोर्ट्स क्लब 5 र पहिलो खेलको विजेता रेडर्स क्लब इलामबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
एबिसी सेन्ट्रल जोन मेन्स भलिबलको उद्घाटन खेलमा नेपालले भोलि यो प्रतिद्वन्दी किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। वर्षेदेखि काठमाडौँमा हुन लागेको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल समूह एमा रहेको छ भने किर्गिस्तान पनि समूह एमै परेको छ। नेपाल रहेको समूहमा किर्गिस्तान र मालदिप्स रहेका छन्। यो समूहमा 3 रहेकाले यदि नेपालले एक खेल मात्र जित हात पारे पनि सेमी फाइनल पुग्ने सम्भावना बढी हुने भएको छ। समूहमा तेस्रो हुने टिमले समग्रमा 5 र 6 स्थानका लागि खेल्नेछ। अर्को समूहमा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्। नेपालले दोस्रो खेल आउँदो बुधबार मालदिवसँग खेल्नेछ।
खेलको अर्को प्रसङ्गमा बाँकेको डडुवा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप T20 क्रिकेट प्रतियोगिता आज सेमी फाइनलका खेल हुने भएका छन्। आजको खेलमा वडा नम्बर 3 र वडा नम्बर 5 सेमी फाइनलका लागि भेट्ने भएका छन्। गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित डडुवा 5 भइरहेको खेलमा हिजो 1 नम्बर ओडा र 3 ओडाले जित हात पारेका हुन्। वडा नम्बर 3 14.2 बलमा 9 क्षतिमा 121 रन बनाएको हो। प्रतियोगितामा 1-6 कार्यालयले गरी 6 समूहको सहभागिता रहेको थियो। गत 28 सुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ 2 हुने जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई 50,000 र दोस्रो हुनेलाई 30,000 रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो।
खेल खबरसँगै रेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेशमा रासायनिक मलको खपत न्यून, झन्डै 4,000 खपत हुने गरेको कृषि मन्त्रालयको भनाई।
सुर्खेतमा पनि गाई जात्रा पर्व मनाइयो। यो वर्ष दिवंगत भएका 5 घरबाट जात्रा निकालियो।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले निकै विवाद र रस्साकसीपछि पार्टीको स्कूल विभागको नेतृत्वको टुङ्गो लगायो। वामदेवलाई उपाध्यक्ष बनाइने।
र पर्सिदेखि सुरु हुने एबिसी सेन्ट्रल जोन भलिबलको उद्घाटन खेलमा नेपाल र किर्गिस्तान भिड्ने। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेला समयका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुमन विशी र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।